بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج قرآن مجید کے سورہ آل عمران کی آیت کرمانگ 14 اور 15 کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری قاسم رضی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ زين للناس حب الشهوات من النساء والبنين والقناطير المقنطرة المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرث، ذلك متاع الحياة الدنيا والله عنده حسن المآب۔ قل أأنبئكم بخير من ذلكم، للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها وأزواج مطهرة ورضوان من الله، والله بصير بالعباد۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیند کرپاشیل اور دیاوان ہے، لوگوں کے لیے پتنیوں، سنتانوں، سونے چاندی سے بٹورے ہوئے دھن، اچھے گھوڑوں، مویشیوں تتھا کھیتیوں سے پریم کو اچھا دکھایا گیا ہے۔ ये सब सांसारिक जीवन की नश्वर वस्तुएं हैं और अल्लाह के पास अच्छा प्रतिफल है। हे पैगंबर, कह दीजिए कि मैं तुम्हें इससे अच्छी वस्तुओं की खबर देता हूँ। जो लोग अल्लाह से डरते हैं उनके लिए अल्लाह के पास ऐसे बाग हैं जिनके नीचे से नहरें बहती हैं और वहाँ वे सदैव रहेंगे। उनकी पत्नियाँ होंगी और अल्लाह की प्रसन्नता होगी और अल्लाह अपने बंदों को देखने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा ये प्रसारण आप शार्टवे में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज सोमवार है, शहरीवर की 8, मुहर्रम की 21 और अगस्त की 30 तारीख। इस समय में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद राजनीतिक चर्चा और उसके बाद हम आपको सुनवाएंगे साप्ताहिक कार्यक्रम विश्व दर्पण और अंतिम कार्यक्रम होगा जल संकट। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.ir/hi। आप सैयद मीसम और मरियम मेहरदादी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। लेबनान के लिए ईरान द्वारा तेल सप्लाई में रुकावट डालने के प्रति वॉशिंगटन को तेहरान की चेतावनी। सीरियाई राष्ट्रपति ने ईरान का आभार जताया है। अफगानिस्तान से अमरीकी सैनिकों के बाहर निकलने की डेडलाइन खत्म होने से एक दिन पहले काबुल एयरपोर्ट पर रॉकेटों से हमला। भारत के रक्षा मंत्री ने अफगानिस्तान के बदलते हालात को नई दिल्ली के लिए चुनौतीपूर्ण बताया है। और अब आप विस्तार से समाचार सुनिए।
ईरानी विदेश मंत्रालय के प्रवक्ता सईद खदीब जादे ने अमेरिका को चेतावनी दी है कि वो दूसरे देशों के साथ तेहरान के व्यापार में रुकावट डालने की गलती न करे। लेबनान में ऊर्जा संकट के चलते ईरान ने इस अरब देश के लिए तेल की आपूर्ति शुरू की है। अमेरिका ने दोनों देशों पर उसके एकपक्षीय प्रतिबंधों के उल्लंघन का दावा किया है। सोमवार को एक वर्चुअल प्रेस कॉन्फ्रेंस को संबोधित करते हुए खतीबजादे का कहना था, अमेरिका ऐसी स्थिति में नहीं है कि वो कानूनी व्यापार को रोक सके। हम अपनी संप्रभुता के सम्मान के लिए पूरी तरह से गंभीर हैं और कानूनी ट्रेड अंतर्राष्ट्रीय कानून के बुनियादी सिद्धांतों में से एक है। गौरतलब है कि हाल ही में हिजबुल्ला के महासचिव सैयद हसन नसरुल्ला ने चेतावनी देते हुए कहा था कि तेल लेकर आने वाले ईरानी जहाजों की सुरक्षा की जिम्मेदारी इस्लामी प्रतिरोध की है और अमेरिका रास्ते में रुकावट डालने जैसी कोई हिमाकत न करे। नसरुल्ला के बयान के कुछ ही घंटों के बाद बेरूत में अमरीकी राजदूत ने कहा था कि वाशिंगटन मिस्र के तेल को लेबनान तक पहुंचाने में मदद कर सकता है। ईरानी विदेश मंत्रालय के प्रवक्ता का कहना है कि जब तक लेबनान को तेल की जरूरत होगी उस वक्त तक हम उसे तेल की आपूर्ति करते रहेंगे।
सीरिया के राष्ट्रपति ने दमिश्क का समर्थन करने पर इस्लामी गणतंत्र ईरान का आभार व्यक्त किया है। समाचार एजेंसी फार्स की रिपोर्ट के मुताबिक इस्लामी गणतंत्र ईरान के विदेश मंत्री अमीर अब्दुल्लाया ने दमिश्क में सीरिया के राष्ट्रपति बशार असद से मुलाकात की और कई अहम मुद्दों पर बातचीत की। इस अवसर पर सीरिया के राष्ट्रपति बशार असद ने ईरान की ओर से दमिश्क का समर्थन करने पर ईरान की सराहना की और ईरानी राष्ट्र का आभार भी व्यक्त किया। सीरियाई राष्ट्रपति ने द्विपक्षीय क्षेत्रीय सहयोग और वैश्विक स्थिति पर अपने स्टैंड को स्पष्ट किया। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री अमीर अब्दुल्लाहिया ने इस भेंटवार्ता में इस बात पर बल दिया कि संवेदनशील क्षेत्र में विदेशी सैनिकों की उपस्थिति क्षेत्र में शांति की स्थापना और स्थिरता के लिए हानिकारक है। उन्होंने कहा कि इस बात में कोई संदेह नहीं है कि इस क्षेत्र में स्थायी शांति के लिए इस्लामी और क्षेत्रीय देशों के बीच संवाद और सहयोग को बढ़ावा देना बहुत महत्वपूर्ण है। गौरतलब है कि ईरान के विदेश मंत्री आमिर अब्दुल्लाहियान बगदाद सम्मेलन के बाद सीरिया के दौरे पर रविवार को दमिश्क पहुंचे हैं।
अफगानिस्तान से अमरीकी सैनिकों के बाहर निकलने की डेडलाइन खत्म होने से एक दिन पहले काबुल एयरपोर्ट पर कई रॉकेट दागे गए हैं। व्हाइट हाउस ने हमले की पुष्टि करते हुए कहा है कि एयरपोर्ट पर लोगों को बाहर निकालने का ऑपरेशन प्रभावित नहीं हुआ है। हवा न्यूज एजेंसी की रिपोर्ट के मुताबिक सोमवार की सुबह एक वाहन से इन रॉकेटों को फायर किया गया था। अमरीकी सुरक्षा सूत्रों का कहना है कि फायर किए गए रॉकेटों को वायु सुरक्षा प्रणाली द्वारा हवा में ही मार गिराया गया है। हालांकि एक अमरीकी अधिकारी ने नाम जाहिर नहीं करने की शर्त पर कहा कि सभी रॉकेटों के हवा में नष्ट होने के बारे में निश्चित रूप से कुछ नहीं कहा जा सकता है। अल जजीरा टीवी चैनल का कहना है कि एक रॉकेट एयरपोर्ट के अंदर आकर गिरा है। फिलहाल इस हमले में किसी जानी या माली नुकसान की कोई खबर नहीं है। रविवार को काबुल में अमरीकी ड्रोन के हमले में कई बच्चों समेत एक ही परिवार के 9 लोगों की मौत हो गई थी। हालांकि अमरीका ने दावा किया था कि काबुल एयरपोर्ट धमाके के मास्टरमाइंड को इस हमले में ढेर कर दिया गया है। गुरुवार को काबुल एयरपोर्ट पर हुए आत्मघाती बम धमाके में 13 अमरीकी सैनिकों समेत 100 से ज्यादा लोगों की मौत हो गई थी। दाइश ने इस हमले की जिम्मेदारी स्वीकार की थी।
भारत के रक्षा मंत्री राजनाथ सिंह ने अफगानिस्तान के बदलते हालात को चुनौतीपूर्ण बताते हुए कहा है कि भारत सरकार को अपनी रणनीति पर दोबारा विचार करना होगा। प्राप्त रिपोर्ट के मुताबिक रविवार को एक कार्यक्रम में शामिल हुए भारतीय रक्षा मंत्री राजनाथ सिंह ने कहा, अफगानिस्तान में बदलते समीकरण हमारे लिए एक चुनौती है। इन परिस्थितियों ने हमारे देश को अपनी रणनीति पर पुनर्विचार करने के लिए मजबूर कर दिया है। हम अपनी रणनीति बदल रहे हैं और क्वाड का गठन इस रणनीति को रेखांकित करता है। इससे पहले शनिवार को भारतीय विदेश मंत्री एस जयशंकर ने भी अफगानिस्तान के ताजा हालात पर चर्चा करने के लिए अमरीकी विदेश मंत्री एंटनी ब्लिंकन को फोन किया था। काबुल हवाई अड्डे पर हुए आतंकी हमले के 2 दिन बाद भारतीय और अमरीकी विदेश मंत्रियों के बीच टेलीफोन पर बातचीत हुई है। गौरतलब है कि काबुल एयरपोर्ट पर आतंकी हमला का खतरा अभी भी मंडरा रहा है। अमरीकी राष्ट्रपति जो बाइडेन ने इस संबंध में बड़ा अलर्ट जारी किया है। बाइडेन ने कहा है कि काबुल एयरपोर्ट पर एक बार फिर आतंकी हमला हो सकता है। इस बीच भारत के लिहाज से चिंताजनक बात यह है कि 20 भारतीय अब भी काबुल में फंसे हैं।
अफगानिस्तान में तालिबान के प्रवक्ता जबीउल्लाह मुजाहिद का कहना है कि हमने अमरीका से ऐसा बदला लिया है जिसे वो कभी नहीं भुला पाएगा। अलमयादीन टीवी चैनल की रिपोर्ट के मुताबिक जबीउल्लाह मुजाहिद का कहना था कि हमने वाशिंगटन को ऐसा जवाब दिया है जिसे वो कभी नहीं भुला सकेगा। यही वजह है कि वो फिर कभी अफगानिस्तान का रुख करने की हिम्मत नहीं करेगा। गौरतलब है कि 9/11 की घटना के बाद 2001 में अमरीका ने आतंकवाद से लड़ाई के दावे के साथ अफगानिस्तान पर सैन्य चढ़ाई कर दी थी और तालिबान की हुकूमत को उखाड़ फेंका था। लेकिन तालिबान लगातार संघर्ष करते रहे जिसके कारण अमरीका उनसे समझौता करने पर मजबूर हो गया और अमरीकी राष्ट्रपति जो बाइडेन ने 11 सितंबर से पहले अमरीकी सैनिकों को अफगानिस्तान से बाहर निकालने का ऐलान कर दिया। इसे दुनिया भर में तालिबान के मुकाबले में अमरीका की बड़ी हार के तौर पर देखा गया और खुद अमरीका के सहयोगी देशों ने इस तरह से पीठ दिखाकर भागने के लिए बाइडेन प्रशासन की आलोचना की है।
अमरीकी सेनेट में रिपब्लिकन अल्पसंख्यक के नेता ने अफगानिस्तान से अमरीका के निकलने के बारे में कहा कि अफगानिस्तान छोड़ने के लिए फैसला वियतनाम से भी बदतर था। समाचार एजेंसी फार्स की रिपोर्ट के मुताबिक अमरीकी सीनेट में रिपब्लिकन अल्पसंख्यक के नेता मिच मैक कोनेल ने अमेरिका की अफगानिस्तान से वापसी के निर्णय को भयानक राजनीतिक फैसला बताते हुए इसकी कड़े शब्दों में निंदा की है। मैक कोनेल ने फॉक्स न्यूज से बातचीत करते हुए अफगानिस्तान और इराक के युद्ध के लिए कहे जाने वाले शब्द न खत्म होने वाली जंग की आलोचना करते हुए दावा किया कि इन 20 वर्षों में अफगानियों ने हमसे कहीं ज्यादा जानी नुकसान उठाया है, जबकि पिछले 1.5 साल में हमें कोई जानी नुकसान नहीं हुआ था। मैक कोनेल ने अफगानिस्तान छोड़ने को साइगोन से भी बदतर बताया और कहा कि क्योंकि जब हमने वियतनाम की राजधानी साइगोन को छोड़ा था तब अमेरिका पर हमले करने की साजिश रचने वाला कोई भी वियतनामी आतंकवादी नहीं बचा था। उन्होंने कहा कि अफगानिस्तान के मामले में युद्ध समाप्त करने के अमेरिका के फैसले का ये मतलब नहीं है कि तालिबान ऐसा करने का इरादा रखता है, लेकिन वे अफगानिस्तान में अमेरिका को घुटनों पर लाने के लिए बहुत खुश हैं।
अफगानिस्तान और पाकिस्तान की सीमा पर दोनों ओर से फायरिंग में 2 पाकिस्तानी सैनिकों की मौत हो गई है। काबुल पर तालिबान के कब्जे के बाद दोनों देशों की सीमा पर फायरिंग की यह पहली घटना है जिसमें पाकिस्तानी सैनिकों की जान गई है। पाकिस्तानी सेना ने दावा किया है कि जवाबी कार्रवाई में उसने 2 से 3 हमलावरों को ढेर कर दिया है, लेकिन इस दावे की अभी तक पुष्टि नहीं हो सकी है। फायरिंग का यह तबादला रविवार को पाकिस्तान के बाजौर जिले में हुआ है। 15 अगस्त को काबुल पर तालिबान के नियंत्रण के बाद इस तरह की ये पहली घटना है। बाजौर से लगने वाली अफगान सीमा पर पाकिस्तानी तालिबान TTP समेत कई गुट सक्रिय हैं, लेकिन अभी तक ये स्पष्ट नहीं है कि ये हमला किसने अंजाम दिया है। अफगानिस्तान में काबुल पर तालिबान के कब्जे के बाद से TTP ने पाकिस्तानी आर्मी के खिलाफ अपना अभियान फिर से शुरू कर दिया है।
अफगानिस्तान के मुद्दे को लेकर संयुक्त राष्ट्र संघ की आपात बैठक 30 अगस्त सोमवार को हो रही है। प्राप्त रिपोर्ट के मुताबिक अफगानिस्तान की तेजी से बदलती परिस्थितियों, काबुल हवाई अड्डे पर होने वाले धमाकों में बड़ी संख्या में लोगों के मारे जाने और अफगानिस्तान की आम जनता में बढ़ती बेचैनी को देखते हुए इस देश के संबंध में संयुक्त राष्ट्र संघ की आपात बैठक सोमवार को हो रही है। इससे पहले सुरक्षा परिषद की बैठक अफगानिस्तान पर तालिबान द्वारा कंट्रोल किए जाने के एक दिन बाद यानी 16 अगस्त को हुई थी। फ्रांस के राष्ट्रपति का कहना है कि सोमवार को होने वाली आपात बैठक में फ्रांस और ब्रिटेन की ओर से काबुल में संयुक्त राष्ट्र संघ के नेतृत्व में एक सेफ जोन बनाने का प्रस्ताव पेश किया जाएगा ताकि वे लोग जो अफगानिस्तान से निकलना चाहते हैं आसानी से निकल सकें।
संयुक्त सम्मेलन में भाग लेने के लिए इराक की अपनी यात्रा के दौरान फ्रांसीसी राष्ट्रपति ने इराकी प्रधानमंत्री के साथ पवित्र रोजे काजमैन पहुंचकर इमाम मूसा काजिम और इमाम मोहम्मद जवाद अलैहिस्सलाम की पवित्र जरी की जियारत की। समाचार एजेंसी फार्स की रिपोर्ट के मुताबिक फ्रांस के राष्ट्रपति इमैनुअल मैक्रों शनिवार को बगदाद में आयोजित संयुक्त सम्मेलन में भाग लेने के लिए इराक पहुंचे थे।
इसराइली अखबार यरूशलम पोस्ट का कहना है कि विश्व का नेतृत्व कभी भी अमेरिका के हाथों में नहीं होना चाहिए था और अफगानिस्तान में मिली हार अमरीकी साम्राज्य का अंतिम युद्ध होना चाहिए। यरूशलम पोस्ट में प्रकाशित हुए एक लेख में अतमुत असायल ने अफगानिस्तान से अमेरिका और उसके सहयोगियों के भाग खड़े होने की समीक्षा करते हुए लिखा, इस हार से पता चलता है कि दुनिया पर अमरीकी वर्चस्व अपने आखिरी चरण में है। अमरीकी साम्राज्य अपने इतिहास के सबसे महंगे विरोधाभासी और महत्वाकांक्षी दौर से गुजर रहा है। ये दौर 120 साल पहले हवाई और फिलीपींस पर कब्जे से शुरू हुआ था, लेकिन अब ये बूढ़ा हो चुका है और इसकी हड्डियां चरमरा गई हैं। अमरीका का सैन्य बजट 770 अरब डॉलर से ज्यादा है, जबकि देश में बेरोजगारी, गरीबी और भुखमरी फैल रही है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
यह रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओ, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। मैं हूं अहमद अब्बास। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने क्षेत्रीय देशों के अपने दौरे के तहत सीरिया का दौरा किया। सीरिया के विदेश मंत्री फैसल मकदास से अपनी मुलाकात में उन्होंने द्विपक्षीय मुद्दों पर विस्तार से बात की, साथ ही अफगानिस्तान के ताज़ा हालात पर भी चर्चा हुई। ये विषय राजनीतिक चर्चा में शामिल रहेगा। अफगानिस्तान का कंट्रोल अपने हाथ में लेने वाले तालिबान के प्रवक्ता जबीहुल्ला मुजाहिद का कहना है कि अमेरिका ने अफगानिस्तान की वायु सीमा का इस्तेमाल करके हवाई हमला किया, जो अफगानिस्तान की संप्रभुता का उल्लंघन है। राजनीतिक चर्चा में ये विषय भी शामिल रहेगा। भारत में रह रहे अफगान शरणार्थियों ने UNHCR के सामने एकत्रित होकर बड़े पैमाने पर प्रदर्शन किए और अपने अधिकारों की मांग की। ये प्रदर्शन पिछले 8 दिनों से लगातार जारी हैं।
जितने भी अफगानी रिफ्यूजी इंडिया में रह रहे हैं, कम से कम 10-15 साल से UNHCR की जेलों की तरह रह रहे हैं।
इस बारे में हम आपको एक रिपोर्ट सुनवाएंगे। तो राजनीतिक चर्चा के विषय यही है। आरम्भ करते हैं ईरान के विदेश मंत्री की सीरिया यात्रा से। इस्लामी गणतंत्र ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान सीरिया की यात्रा पर दमिश्क पहुंचे। अपने सीरियाई समकक्ष से मुलाकात में हुसैन अमीर अब्दुल्लाहियान का कहना था कि अमेरिका के आर्थिक आतंकवाद का मिलकर मुकाबला किया जाएगा। सीरियाई विदेश मंत्री ने भी आपसी सहयोग बढ़ाने पर जोर दिया। दमिश्क से IRIB के लिए एसाम हिलाली की रिपोर्ट पेश कर रहे हैं साथी अख्तर अब्बास।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री द्विपक्षीय संबंधों में विस्तार के उद्देश्य से सीरिया पहुंचे। हुसैन अमीर अब्दुल्लाहियान ने पत्रकारों से बात करते हुए कहा कि दोनों देशों के नेताओं के इरादों से दोनों देश आर्थिक आतंकवाद से संघर्ष और जनता की मदद के लिए महत्वपूर्ण कदम उठाएंगे। ईरान के विदेश मंत्री ने सीरिया में अपने दौरे की शुरुआत अपने सीरियाई समकक्ष फैसल मकदार से मुलाकात से की। इस मुलाकात में क्षेत्र की वर्तमान स्थिति पर मुख्य रूप से चर्चा की गई।
मौतकद हस्तीम के हर गुने तर्तीबात सियासी व अमनियती दर मंतगे।
सीरिया के विदेश मंत्री फैसल मकदार से मुलाकात के बाद पत्रकारों से बात करते हुए उन्होंने कहा कि क्षेत्र में जो कुछ भी परिवर्तन होगा वो क्षेत्रीय देशों विशेषकर सीरिया की भागीदारी से ही अंजाम पाएगा और हम इस संबंध में आर्थिक सुरक्षा और राजनीतिक स्तर पर इराक और सीरिया की भूमिका को महत्वपूर्ण समझते हैं। इसी तरह ईरान और सीरिया के विदेश मंत्रियों ने अफगानिस्तान में जारी स्थिति पर भी विस्तार से चर्चा किया।
सीरिया
के विदेश मंत्री फैसल मकदाद ने पत्रकारों से बात करते हुए कहा कि अफगानिस्तान, सीरिया और दुनिया के अन्य क्षेत्रों में अमेरिका की लज्जाजनक पराजय दोहराई जाएगी, क्योंकि इन देशों की जनता स्वतंत्रता प्रेमी है। विदेश मंत्री ने इसी तरह सीरिया के राष्ट्रपति से भी मुलाकात की। ईरान के विदेश मंत्री और सीरिया के राष्ट्रपति बशार असद ने इस मुलाकात में बल दिया कि क्षेत्र में विदेशी सैनिकों की उपस्थिति इस संवेदनशील क्षेत्र की सुरक्षा में न कोई मदद कर सकी है और न मदद कर पाएगी। ईरान और सीरिया ने जंग के मैदान में भी जबरदस्त कामयाबी हासिल की है और दोनों ही देशों ने मिलकर बल दिया है कि साथ मिलकर अमेरिका और पश्चिम के आर्थिक आतंकवाद को पराजित कर देंगे। इसाम हिलाली, IRIB न्यूज, दमिश्क।
अफगानिस्तान की बागडोर अपने हाथ में लेने वाले तालिबान गुट के प्रवक्ता ने IRIB से अपनी बातचीत में कई मुद्दों पर बात की और विशेष रूप से अमेरिका पर टिप्पणी करते हुए कहा कि उसे अधिकार नहीं है कि वह अफगानिस्तान की वायु सीमा का इस्तेमाल करे। काबुल से IRIB के लिए بہنام یزدانی کی رپورٹ پیش کر رہے ہیں روش زیدی.
چنابائی مجاہد سخن.
طالبان کے پروکتہ ذبیح اللہ مجاہد نے آئی آر آئی بی کے ساتھ خاص بات چیت کرتے ہوئے کہا کہ طالبان کابل ایئرپورٹ پر ہوئے دھماکے کے جس میں لگ بھگ 200 لوگ ہتاحت ہوئے ہیں کی جانچ کر رہا ہے. اس میں بھی کوئی شک نہیں کہ اس دھماکے کی پشت بھومی امریکہ نے تیار کی ہے.
متاسفانہ برزی ایک اور زمین سازی شد.
طالبان کے پروکتہ ذبیح اللہ مجاہد کہتے ہیں کہ دکھ کے ساتھ کہنا پڑ رہا ہے کہ اس دھماکے کے لیے پشت بھومی تیار کی گئی. امریکہ نے انت میں افغان جنتا کو ڈسے بنا نہیں چھوڑا. ذبیح اللہ مجاہد نے 20 سال بعد افغانستان سے امریکہ کی واپسی کے بارے میں کہا کہ ہم آرمبھ میں امریکہ کے ساتھ وارتا کرنا چاہتے تھے لیکن انہوں نے اہنکار کے ساتھ یدھ کا چین کیا. لیکن آج انہوں نے افغانستان سے ایسا سبق سیکھا ہے کہ اب وہ کسی بھی دوسرے ملک پر حملہ نہیں کرے گا. طالبان کے پروکتا کا کہنا ہے کہ ہم نے سامراجواد کو ایسا جواب دیا ہے کہ اسے ہمیشہ یاد رہے گا. وہ پھر واپس نہ لوٹیں اور نہ ہی کسی دوسرے دیش پر حملہ کریں. طالبان کے پروکتا نے داعش کے آتنکیوں کو مارنے کا بہانہ بنا کر ننگرہار پرانت میں 2 دن پہلے امریکی حملے کو افغانستان کی سمپربھوتا کا الگھن بتایا. مجاہد نے کہا کہ امریکہ کو یہ ادھیکار نہیں پہنچتا ہے کہ وہ ہمارے دیش کی وایو سیما کا استعمال کرے. یہ دیش کی سمپربھوتا کا کھلا الگھن ہے. طالبان کے پروکتا نے ایک بار پھر جاری مہینے کے انت میں یعنی 31 اگست کو امریکی سینکوں کی واپسی کا انتم دن بتایا ہے.
امیدواری نزدیک تر.
طالبان کے پروکتا نے کہا کہ 31 اگست کو پورن روپ سے امریکی سینا افغانستان کو چھوڑ دے گی اور یہ ہماری ریڈ لائن ہے. ذبیح اللہ مجاہد نے اسی طرح کہا کہ ہم افغانستان میں ایک سماویشی سرکار بنانے کے لیے سبھی راجنیتک دلوں کے نیتاؤں اور قبیلوں کے نیتاؤں سے بات کر رہے ہیں اور یہ کوشش کر رہے ہیں کہ نئی سرکار میں پربھاوشالی چہروں کا اپیوگ کریں. انہوں نے کہا کہ اگلے 2 ہفتوں سے بھی کم سمے میں افغانستان میں نئی ویوستھا کی استھاپنا ہو جائے گی. کابل سے آئی آر آئی بی کے لیے بہنام یزدانی کی رپورٹ.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. کارکرم راجنیتک چرچا.
بھارت میں رہ رہے افغان شرنارتھیوں نے لگاتار 8ویں دن پردرشن کر کے یو این ایچ سی آر سے مانگ کی کہ ان کے ادھیکاروں پر دھیان دیا جائے. پردرشنکاریوں کی شکایت ہے کہ ان کے ادھیکاروں کو سنیکت راشٹر سنگھ کی اور سے بھی نظر انداز کیا جا رہا ہے. اس لیے وشو سمودائے اور بھارت کو چاہیے کہ وہ سنستھا پر دباؤ ڈالے. بیورے کے ساتھ ہمارے سنواددتا شمشاد کاظمی.
بھارت میں رہ رہے افغان شرنارتھیوں نے اپنی مانگوں کو لے کر آج 8ویں دن بھی دلی استھت سنیکت راشٹر سنگھ شرنارتھی اچ آیوگ کے دفتر کے سامنے دھرنا دیا. رات دن دھرنے پر بیٹھے ان افغان شرنارتھیوں میں پروشوں اور مہیلاؤں کے اترکت بچے بھی شامل ہیں جو اپنے بھوشیہ کو لے کر کافی چنتت ہیں. یوواؤں کا کہنا ہے کہ ریفیوجی اسٹیٹس نہیں ہونے کے کارن انہیں شکشا پراپتی کے اترکت کئی کاموں میں کافی کٹھنائیوں کا سامنا ہے. افغان شرنارتھیوں کا کہنا ہے کہ سنیکت راشٹر سنگھ کی یہ ایجنسی ایک انتراشٹریہ سنگٹھن ہے جو شرنارتھیوں کے جیون اور ادھیکاروں کی رکشا اور ان کے بہتر بھوشیہ کے لیے سمرپت ہے. لیکن یہ سنگٹھن ہماری سمسیاؤں کے سمادھان کی ان کے انوسار اندیکھی کر رہا ہے. ان افغان شرنارتھیوں کے چھوٹے چھوٹے بچے بھی ہیں جن میں ادھک تر بھارت میں ہی پیدا ہوئے ہیں اور وہ اپنے لیے نیائے کی گہار لگا رہے ہیں. افغان شرارتیوں نے کہا کہ یو این ایچ سی آر اپنا مون توڑے اور ہماری سہایتا کرے کیونکہ افغانستان پر طالبان کے قبضے کے بعد ان کی آرتھک استھتی اور خراب ہو رہی ہے اور یدی ان کی سمسیاؤں کا سمادھان نہیں کیا گیا تو ان کے لیے ایک گمبھیر سنکٹ اتپن ہو سکتا ہے۔
جتنے بھی افغانی ریفوجیز انڈیا میں رہ رہے کم سے کم 10-15 سال سے یونی سی آر کی جیلوں کی طرح رہے ہیں، تو افغانستان کی حالت بھی خراب ہو گئے ہیں، کوئی انکم بھی نہیں ہے، اب سارے اور کنٹریز بھی سارے افغانیوں کو ریسٹلمنٹ کے لیے بلایا ہے، تو یہ لوگوں کو کوئی سپورٹ نہیں مل رہا یونی سی آر کی طرف سے۔
ان افغان شرنارتھیوں نے بھارت میں شرن دینے کے لیے بھارت سرکار کا آبھار پرکٹ کیا اور بھارت سرکار اور انتراشٹری سمودائے سے آہوان کیا کہ وہ ان کی سمسیاؤں کے سمادھان کے لیے یو این ایچ سی آر پر دباؤ ڈالیں۔
لوگوں کو بہت پریشانی ہے، میں ہم لوگ انڈیا کو گورنمنٹ سے بہت خوش ہے ہم، کیونکہ ہم کو جگہ دی اپنے دیش میں، مگر یونی سی آر ہمارا 1 سال 8 مہینے ہوا ہے، ہمارا بات نہیں سن رہا ہے، ہم کس دقت سے آیا ہے، ہمارا ابھی انٹرویو نہیں ہوا ہے۔
افغان شرنارتھیوں کا کہنا ہے کہ ورتمان استھتی میں وہ اپنے دیش واپس نہیں جا سکتے اور دوسرے دیشوں میں جانے کے لیے مائیگریشن لیٹر کی آوشکتا ہے جو یو این ایچ سی آر کی اور سے نہیں دیا گیا ہے۔ افغان شرنارتھیوں کا کہنا ہے کہ بھارت میں اس سمے 21,000 افغان شرنارتھی رہتے ہیں جن میں کیول 7,000 کو ہی ریفیوجی اسٹیٹس کارڈ ملا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کارکرم سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤ، اب پرستت ہے ساپتاہک کارکرم وشو درپن، جس کے بعد آپ سنیں گے سبھا کا انتم کارکرم جل سنکٹ۔
وشو درپن،
دوستو کارکرم وشو درپن میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ کارکرم میں ہم بات کریں گے اسلامی گنتنتر ایران میں نئی سرکار کے گٹھن کی۔ اسلامی گنتنتر ایران میں 8ویں راشٹرپتی سید ابراہیم رئیسی کے نیتریتو میں 13ویں سرکار کا گٹھن ہو چکا ہے اور راشٹرپتی رئیسی نے اپنے نوگٹھت منتری منڈل کے ساتھ گروار کی صبح بیٹھک بھی کی۔ راشٹرپتی سید ابراہیم رئیسی نے منتریوں کے ناموں کو سنسد کی سویکرتی ملنے کے بعد اگلی ہی صبح کو منتری منڈل کی بیٹھک کی اور مضبوط سنکلپ کے ساتھ اپنی باتیں رکھیں۔ ڈاکٹر رئیسی نے پچھلی سرکاروں دوارا کیے گئے کاموں کا سمرتھن کیا، ساتھ ہی انہوں نے کہا کہ سرکاروں نے محنت سے کام کیا لیکن آج جنتا جن کٹھن حالات سے جوجھ رہی ہے وہ اس دیش کی جنتا کا حق نہیں ہے، بہت ضروری ہے کہ حالات کو بہتر کیا جائے اور ایسے پروشوں اور مہیلاؤں کی ضرورت ہے جو اس میدان میں پربھاوی بھومیکا نبھائیں اور لوگوں کے جیون میں آسانیاں پیدا کریں۔
و این نیازمند ہم برنامه هست، ہم نیازمند مردان و زنان با ارادی است که در این میدان نقش آفرینی کنند۔
سید رئیسی نے منتریوں پر زور دیا کہ انہیں سنسد کی اور سے، یعنی دراصل جنتا کی اور سے جو سویکرتی ملی ہے اور کام کرنے کا موقع ملا ہے وہ ایک نعمت ہے جس پر شکر ادا کرنا چاہیے۔
شکر این امانت داری آن است که در جایی که رضای خداست استفاده کنیم۔
سید رئیسی نے زور دیا کہ قانون کا سمان ایک بنیادی اصول مانا جانا چاہیے اور قانون پر عمل ہونا چاہیے۔
حقیقتاً قانون مداری ایک اصل قرار داده بشه۔
ڈاکٹر رئیسی نے زور دے کر کہا کہ بھرشٹاچار کی بھومیکاؤں کو ختم کیا جانا ضروری ہے تاکہ آئے دن ہمیں یہ نہ سننا پڑے کہ فلاں جگہ بھرشٹاچار ہو گیا یا فلاں جگہ پر کرپشن ہو گیا۔
آقایان محترم در حوزه‌های مختلف در وزارتخانه‌ها بشناسند اون منافذ فساد خیز را۔
سید ابراہیم رئیسی نے وشیش روپ سے زور دیتے ہوئے کہا کہ اس سمے کئی مدے مہتوپورن ہیں، لیکن دو مدے ان میں سب سے زیادہ مہتو رکھتے ہیں، ایک تو کورونا کا معاملہ ہے اور دوسرا مہنگائی کا معاملہ۔ ان سمسیاؤں کو حل کرنے کے لیے سب مل کر محنت کریں۔
ما الان دو مسئلے مهم داریم، یا بگم دو مسئلے اہم داریم در کنار مسائل مهم، یک موضوع کورونا است۔
راشٹرپتی رئیسی کی بات چیت سے کچھ چیزیں بہت صاف تھیں، ایک تو یہ کہ جنتا کی سیوا کے لیے پراپت ہونے والے پد کو آدھیاتمک نظر سے دیکھا جائے، یعنی اس پد کو دھن دولت اور شہرت کمانے کا ذریعہ نہیں بلکہ جنتا کی سیوا کا سادھن بنایا جائے۔ دوسری اور جنتا کی آرتھک سمسیاؤں اور کورونا کی مہاماری سے پیدا ہونے والی مشکلوں کو تتکال کنٹرول کیا جائے۔ پشمی دیشوں کے پرتبندھوں کی وجہ سے ایران کو کٹھنائیوں کا سامنا ہے، لیکن یہ بھی سچائی ہے کہ ایران ان کٹھنائیوں سے نکلنے کی پوری کشمتا رکھتا ہے۔ ایران کی کوشش ہے کہ آنترک کشمتاؤں اور سنسادھنوں کی مدد سے کٹھنائیوں پر نینترن حاصل کیا جائے۔ ایران میں دیش کی باگڈور سنبھالنے والے راشٹرپتی کے لیے ضروری ہوتا ہے کہ وہ اپنے منتری منڈل کے سدسیوں کے لیے سنسد سے وشواس مت حاصل کرے، اس لیے راشٹرپتی جب منتریوں کے لیے ناموں کا چین کر لیتا ہے تو وشواس مت کے لیے ان ناموں کو سنسد کے پٹل پر رکھتا ہے۔ راشٹرپتی رئیسی نے سنسد کے پٹل پر 19 ناموں کی سوچی رکھی اور سانسدوں کو ان ناموں کے بارے میں بحث کرنے کی دعوت دی۔ سنسد میں ناموں پر زوردار بحث ہوئی، سمرتھن اور ورودھ میں سانسدوں نے اپنی اپنی رائے رکھی، جبکہ منترالے کے پرستاوت امیدوار کو بھی اپنی رائے رکھنے کا موقع دیا گیا۔ آخر میں متدان کیا جاتا ہے۔ سنسد میں راشٹرپتی رئیسی کی اور سے پیش کیے گئے ناموں پر بحث ہوئی اور سانسدوں نے 19 ناموں میں سے 18 کو وشواس مت دیا، جبکہ شکشا منترالے کے لیے پرستاوت نام حسین باغگلی سانسدوں کا وشواس حاصل نہ کر پائے، اتھا انہیں منتری منڈل میں جگہ نہیں مل سکی۔ سنسد سبھاپتی نے نتیجوں کا اعلان کیا۔
وزارت امور خارجہ جناب آقای حسین امیر عبداللهیان آرای موافق 270 رای، آرای مخالف 10 رای، آرای ممتنع 6 رای. بنابراین مجلس به جناب آقای امیر عبداللهیان به عنوان وزیر امور خارجه رای اعتماد داد.
سنسد سبھاپتی محمد باقر قالیباف نے بھی منتریوں کے ناموں پر بحث کے لیے آیوجت بیٹھک میں زور دیا کہ ہمیں ہر پرکار کے وبھاجن اور مت بھید سے دور رہتے ہوئے جنتا اور دیش کی سیوا کرنی چاہیے۔ ورتمان حالات میں جب جنتا کے سامنے آرتھک سمسیائیں اور مہاماری کے حالات ہیں تو ان حالات میں سب کی ذمہ داری ہے کہ جن سیوا میں کسی طرح کی بھی کوتاہی نہ ہونے دیں۔
دوستانمون در جبهه انقلاب بدانند که برای کار نکردن هیچ بهانه ای دیگه ندارند۔
اگر سنسد نے کسی نام کو سویکریتی نہیں دی تو راشٹرپتی کی ذمہ داری ہوتی ہے کہ وہ اس منترالے کے لیے کسی اور نام کا پرستاو دے۔ پاکستان کے ورشٹھ ٹیکاکار راشد عہد اس ویوستھا اور انتظام کی خوبیاں گنواتے ہیں۔
یہ جو ایران میں طریقہ کار ہے حکومت کی تشکیل کا، وزرا کی تقرری کا، یہ یقیناً ایک انپریسیڈنٹڈ عمل ہے، بے نظیر عمل ہے۔ یہ مسئلہ یہ ہے کہ یہ انقلاب اسلامی کا نتیجہ ہے، یہ انقلاب اسلامی کا تحفہ ہے۔ ایران میں جو پارلیمنٹیرینز کا کام جو ہے قانون سازی، اور ایران میں دوسرا کام نگہبانی یا نگرانی، تو یہ دونوں کام جو ہے یہ پارلیمنٹ کے ذریعے، اس میں عوام بھی ہوتی ہے، پوری طور سے عوام کی شمولیت ہوتی ہے پارلیمنٹ کی تشکیل میں، اس لیے کہ پارلیمنٹ کے جتنے بھی ممبران منتخب ہوتے ہیں وہ براہ راست عوامی ووٹ سے منتخب ہوتے ہیں۔ اور پھر جو ان کی ذمہ داری قانون سازی ہے، اور دوسری یہ کہ حکومت کی نگہبانی ہے کہ حکومت جو ہے منحرف نہ ہو۔ ایک تو منحرف اپنے وعدوں سے نہ ہو، ہے نا، جن پارلیمنٹ نے جو کمٹمنٹ کی ہے عوام سے اس سے نہ ہو، لیکن اس سے بنیادی اہم وہ کہ اسلام کے اصول اور جو الہی سرچشمہ ہے کی ہدایات سے بھی منحرف نہ ہو، اور جو قانون سازی کرے اس میں بھی اس کا لحاظ یعنی اولین اس کی ترجیح۔ یہ خود جو ہے پارلیمنٹ کا رول جو ہے وہ یہاں کے ڈیوائن سسٹم کو یعنی ریلیجیس ڈیموکریسی کو بھی ڈیفائن کر دیتی ہے. یہ بہت اہم ہے جو دوسری جگہوں پر ہے, خصوصاً بہت ساری دنیا میں کہ یہ نہیں ایکسپرٹیز کا خیال نہیں رکھا جاتا ہے کیونکہ ریلیٹڈ فیلڈ میں, مثلا ہندوستان کی پارلیمنٹ آتی ہے اس میں ایک وزیر ہے, جو وزیر جو ہے یعنی اقتصاد کا وزیر ہے یا دفاع کا وزیر ہے, اس سے بحث نہیں ہے کہ اس کی ایجوکیشن کیا ہے, اس سے بحث نہیں ہے کہ اس نے ریلیٹڈ فیلڈ میں عملاً کتنا کام کیا ہے, پھر یہ اس کی تھیوریٹیکل نالج کتنی ہے, اس کی ڈگری کتنی ہے اس میں. لیکن ایران میں یہ بڑا حیران کن ہے کہ ایک ایک پارلی یعنی وزیر کو, یعنی اس میں وہ ڈاکٹریٹ کی ڈگری لیے ہوتا ہے, ایجوکیشنل یعنی کہ ایجوکیشنلی بھی بہت یعنی کہ بہت ہی ہائیلی ایجوکیٹڈ ہوتا ہے, ایجوکیشنلی بھی بہت ہی اعلیٰ مقام پر ہوتا ہے, ساتھ ہی وہ عملی ریلیٹڈ فیلڈ میں اپنے کریڈینشیلز کو پروو کر چکا ہوتا ہے.
قم استھت ورشٹھ ٹیکہ کار میسم حمدانی اس بات پر پرکاش ڈالتے ہیں کہ ایران میں منتری منڈل کے گٹھن کے لیے اتنی لمبی پرکریا کیوں طے کی جاتی ہے کہ راشٹرپتی منترالیوں کے لیے ناموں کو سنسد کے پٹل پر رکھے, سنسد ہر نام کے بارے میں بحث کرے اور ہر نام پر ووٹنگ کرے, اس کے بعد منتری اپنا قلم دان سنبھالے.
ایران کے اندر بنیادی طور پر اگر ہم ان کے سیاسی نظام کو دیکھنا چاہیں تو فرق ہے اس کا دنیا کے اندر جو رائج سیاسی نظام ہے ان سے. پوری دنیا کے اندر تقریباً اکثر ممالک میں جو ہے وہ رائج ڈیموکریسی سسٹم ہے جس کو جمہوریت بھی, ایران میں جو نظام ہے اس کو اسلامی جمہوریہ ہم کہتے ہیں. بہرحال ایک لمبی گفتگو ہے, اس کی طرف تو نہیں جانا, لیکن جس سوال کی طرف آپ نے اشارہ کیا, فرق ان میں کیا, اصل فرق یہ ہے کہ اگر ہم جمہوریت کو یا حکومت داری کو یا اس کو یا آپ کہیں کہ کسی بھی ملک میں پاور کے اصول کو طاقت کے اصول کو اپنا حق سمجھیں تو اس کا ایک طریقہ کار ہے, اگر اس کو عوام کی خدمت کے لیے سمجھیں تو اس کی دوسرے طریقہ کار. معمولاً ہمارے یہاں مختلف ممالک کے اندر جو حکومتیں ہیں ان کو وہ جو پارٹیز ووٹ لے کے آتی ہیں یا وہ افراد جو ووٹ لے کے آتے ہیں وہ اپنا حق سمجھتے ہیں, جب وہ اپنا حق سمجھتے ہیں تو وہ پھر اس کو اپنی پارٹی کا یا اپنا حق سمجھتے ہیں کہ وہ خود سے جس کو چاہیں انتخاب کریں. لیکن ایران کے اندر جو سسٹم موجود ہے اس میں پریزیڈنٹ جو ہے وہ اس کا ذاتی حق نہیں ہے کہ وہ حکومت کرے, وہ اس کے حق حکومت جو ہے یا حق حکمیت جو ہے وہ عوام کی خدمت کے لیے اور ایک امانت ہے اس کے ہاتھ میں جو خداوند تبارک و تعالیٰ کی طرف. تو لہٰذا جب ہم یہ دیکھتے ہیں کہ آپ یہ دیکھیں کہ کابینہ کا انتخاب کرنا ہے یا مختلف امور میں, تو یہاں پر سپریم اتھارٹی ایک قسم جو ہے سپریم اتھارٹی وہ پارلیمنٹ ہے, یعنی بہت سے ایسے امور کے جن کی بہت اہمیت ہے ان کو پارلیمنٹ میں آپ پیش کیے بغیر اس کی ڈیسیجن نہیں لے سکتے. گویا اگر ہم عام فہم زبان میں بات کریں یا عوام کے انداز میں بات کریں تو یہ گویا ون مین شو نہیں ہے کہ یہ ایک ڈیسیجن ہے کہ جو قوم کے نمائندوں کے ذریعے ایک قومی ڈیسیجن میں تبدیل ہوتا ہے.
راشٹرپتی رئیسی شروع سے ہی کام کے لیے درڑھ سنکلپت نظر آ رہے ہیں. دراصل ایران میں ورتمان حالات میں سرکار چلانا ایک چنوتی پورن کام ہے. اس کی وجہ یہ ہے کہ امریکہ اور پشمی دیشوں کے پرتبندھوں کا ڈٹ کر مقابلہ کرنا ہے اور مقابلے کے لیے دیش کے بھیتر موجود کھمتاؤں کو سکری کرنا ہے جو پورن سمنوے اور بھرپور لگن سے ہی سمبھو ہے. ڈاکٹر رئیسی راشٹرپتی پد سنبھالنے سے پہلے نیائے پالیکا پرمکھ کے پد پر رہتے ہوئے شاندار کام کاج کا ادھارن پیش کر چکے ہیں. انہوں نے نیائے پالیکا کی مدد سے بہت سے کارخانوں کو کھلوا دیا جو قانونی پیچیدگیوں اور آرتھک سمسیاؤں کے کارن بند ہو گئے تھے. جنتا کو راشٹرپتی رئیسی سے بڑی امیدیں ہیں کہ وہ دیش کے آرتھک کھیتر کو نئی گتی دیں گے. اس طرح اگر دیکھا جائے تو ڈاکٹر رئیسی کا کام کافی چنوتیوں والا ہے. اور شکشا کارکرم وشو درپن یہیں پر سماپت ہوتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
جل سنکٹ۔
دوستو، کاریکرم جل سنکٹ کے کنیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، پینے کے پانی کا سنرکشن ہمیشہ سے مہتوپورن رہا ہے اور انسان اس مدعے کو لے کر چنتت رہا ہے۔ ایران میں پانی کے جلاشیوں کا نرمان کر کے کافی حد تک اس چنتا کا سمادھان نکالا گیا تھا۔ پانی کا بھنڈارن پانی کے سنرکشن کا ایک اچھا طریقہ مانا جاتا تھا۔ انیہ منورنجنوں کے علاوہ اس سے گرم اور سوکھے علاقوں میں زندگی گزارنا سمبھو ہو پاتا تھا۔
پراچین ایران میں پانی کو ایک پوتر پراکرتک تتو مانا جاتا تھا۔ ایرانی پانی کو اتنا پوتر مانتے تھے کہ اپنے وطن کو آب و خاک یعنی پانی اور مٹی کہتے تھے۔ پراچین ایران میں پانی کا ایک وشیش استھان تھا۔ ایسی دھارنا تھی کہ پانی کی ایک دیوی ہے جس کا نام اناہیتا تھا۔ اس زمانے کے لوگوں کا وشواس تھا کہ پانی کی دیوی جھرنوں اور ورشا کے سنرکشک اور اروورتا، پریم اور مترتا کی پرتیک رہی ہے۔
شاید اس سرزمین کی اردھ ششک جلوایو کا پانی کے مہتو پر کافی اثر رہا ہے۔ جل سیتو جیسی تکنیک کے ساتھ ساتھ جلاشیوں نے ان دنوں ایرانیوں کے جیون میں کرانتی برپا کر دی تھی۔ پانی کا بھنڈار ایک ہاؤس یا انڈور پول ہوتا تھا جس سے پانی جمع کرنے کے لیے زمین کے بھیتر بنایا جاتا ہے۔ کم پانی والے اور ریگستانی علاقوں میں جلاشیوں کو بارش کے پانی یا موسمی دھاراؤں سے بھرا جاتا تھا۔
جلاشے کے لیے فارسی میں وبھن نام ہوتے تھے۔ اس طرح کے جلاشیوں کو انیہ مسلم دیشوں جیسے کہ ترکمانستان میں سردابے، مصر میں مسنا، فلسطین میں خزان اور حرات میں ہاؤس کہا جاتا تھا۔ ایران کے بڑے حصے میں ششک جلوایو اور سال میں 6 مہینے سے زیادہ سمے میں بارش نہ ہونے کے کارن ندیاں موسمی ہوتی تھی جس کی وجہ سے پانی کی آپورتی نہیں ہو پاتی تھی۔ اسی وجہ سے خشک موسموں میں پینے کے پانی کی آپورتی کے لیے وبھن پرکار کے پریاس کیے جاتے تھے جس میں سے ایک جلاشے ہے۔
جلاشوں سے پانی حاصل کرنے کا اتہاس 6ویں شتابدی عیسیٰ پورو سے سمبندھت ہے۔ جل بھنڈارن شروع میں اچانک بارش کے پانی اور باڑھ سے بھر جاتے تھے۔ دھیرے دھیرے لوگوں نے خود پانی جمع کرنا شروع کر دیا۔ وبھن چھیتروں میں سبھیتا کے وکاس کے ساتھ پریاورن اور چھیتر کی ضرورتوں کے مطابق پینے کے پانی کے سنگرہن کے لیے الگ الگ طریقوں کو اپنایا جانے لگا۔ ایران، مصر اور میسوپوٹامیا کی سبھیتاؤں میں پانی کو ڈھکے ہوئے جلاشوں میں جمع کیا جاتا تھا تاکہ اسے بھاپ بننے اور دوشت ہونے سے بچایا جا سکے۔
کم پانی والے اور ریگستانی علاقوں میں جلاشے کو بارش کے پانی اور موسمی دھاراؤں سے بھرا جاتا تھا۔ عام طور پر سردیوں میں پانی کا بھنڈارن کیا جاتا تھا اور گرمیوں میں اس کا استعمال کیا جاتا تھا۔ جلاشے کا پانی جل سیتو سے جڑی سویدھاؤں میں سے ہوتا تھا اور جل سیتو کا پانی کئی میٹر بھومیگت جلاشیوں میں بہتا تھا اور پردوشن سے سرکشت رہتے ہوئے برباد ہونے سے بچتا تھا۔
جلاشے کے نرمان फिल्टर और इंसुलेशन का तरीका इंजीनियरिंग और वैज्ञानिक नियमों से मेल खाता था। फिल्टरिंग के लिए भौतिक और रासायनिक शैलियों का उपयोग किया जाता था। इन शैलियों में कचरे का निपटान, उसके विघटन के लिए नमक की एक निश्चित मात्रा डालना और क्लोरीन के जरिए कीटाणु रहित करना, कीटाणु शोधन के लिए कैल्शियम यौगिकों का उपयोग करना और गंध दूर करने के लिए कोयले के थैलों का उपयोग करना शामिल है।
जलाशय वास्तुकला का उपयोग ईरान के पठारी क्षेत्रों में किया गया था, जहाँ का मौसम अक्सर गर्म और खुश्क होता है। उन क्षेत्रों में जहाँ हवा का तापमान 50 डिग्री सेल्सियस से ऊपर पहुँच जाता है, वहाँ जलाशय में 25 डिग्री सेल्सियस के तापमान पर लोगों को ताज़ा और साफ पानी उपलब्ध किया जाता था। दीवारों में गारे का उपयोग, सीढ़ियाँ और वेंटिलेशन सभी पानी के भंडारण के लिए अनुकूल परिस्थितियाँ बनाने में प्रभावी होते थे।
दोस्तों, जलाशयों की दीवारें सामान्य रूप से 2 मीटर ऊंची होती थीं। इसकी ईंटें भी अलग होती थीं और इनका निर्माण इसी उद्देश्य से किया जाता था। प्राचीन ईरान में ईरानी वास्तुकारों ने गारे या मसाले की खोज की थी। इसे बनाने के लिए वे मिट्टी और चूने को एक निश्चित अनुपात में मिलाते थे और इस मिश्रण से सख्त मिट्टी बनाते थे। गारे को थोड़ी देर तक गूंथते थे। भट्टियों की राख को पुआल के साथ मिट्टी में मिलाते थे और उसे अच्छी तरह से गूंथते थे। गर्मी के मौसम में इमारत को ठंडा रखने में गारे की भूमिका अहम होती थी। प्राचीन कूलरों में भी गारे का प्रयोग किया जाता था।
जलाशय अपने गुंबददार डिजाइन और विंड टॉवर के लिए जाना जाता है। विंड टॉवर एयर कंडीशनिंग का काम करते थे। आज एयर कंडीशनिंग अक्सर बिजली और ब्लेड के घूमने के कारण होती है। जलाशय की एक अन्य विशेषता इसका पृथक होना है, जिससे पर्यावरण के दूषित पदार्थ जलाशय तक नहीं पहुंचते थे। जलाशय का निर्माण अक्सर भूमिगत एक बेलनाकार या आयताकार टैंक की खुदाई के साथ शुरू होता था। इस टैंक की गहराई कभी कभी बेसमेंट में 20 मीटर तक पहुंच जाती थी। कुछ जलाशय आयताकार होते थे, जिनके नमूने आज भी गजविन में मौजूद हैं। हालांकि यस के जलाशय अक्सर आयताकार होते थे।
दीवारों को ईंटों और गारे से बनाया जाता था। उसके बाद टैंक को गुंबद से ढक दिया जाता था, ताकि पानी को भाप बनने और प्रदूषण से बचाया जा सके। गंदगी में धूल और पक्षियों की बीटें या कुछ और हो सकता था। विंड टावर्स के डिजाइन के कारण हवा अंदर आती थी और फिर बाहर निकल जाती थी, जिससे पानी को ठंडा रखने में मदद मिलती थी। पानी के दबाव से टैंक की दीवारों के टूटने का खतरा रहता था, इसलिए टैंक को भूमिगत बनाया जाता था। कहा जाता है कि ये निर्माण भूकंप में भी सुरक्षित रहता था। जलाशय के क्षेत्रफल के मद्देनजर विभिन्न ताक बनाए जाते थे। इन जलाशयों के ऊपर मस्जिदों और मुसाफिरखानों जैसी महत्वपूर्ण इमारतें बनाई जाती थीं।
कोई भी मुख्य प्रवेश द्वार से अंदर जाता था। मुख्य द्वार आमतौर पर खुला रहता था और सीढ़ियों के जरिए रास्ता भूतल तक जाता था। ऊपरी सीढ़ियों तक पानी गर्म रहता था और सबसे नीचे की सीढ़ियों का पानी थोड़ा ठंडा होता था। पानी तक पहुंच के लिए अलग अलग मंजिलों में नल होते थे। प्रत्येक नल के निकट आमतौर पर बैठने की जगह, वेंटिलेशन शॉफ्ट और टैंक को फ्लश करने के लिए एक प्रणाली होती थी।
दोस्तों, आज जनसंख्या के बढ़ने और औद्योगिक विकास के कारण जलाशयों की भूमिका बहुत कम हो गई है। वास्तव में शहरी स्वचालन एक ऐसा तंत्र हो गया है जिस पर अधिक लागत नहीं आती है। इसके बावजूद ईरान में अभी भी जलाशयों का इस्तेमाल हो रहा है और इन्हें राष्ट्रीय धरोहरों की सूची में सांस्कृतिक विरासत के रूप में पंजीकृत किया गया है। लोग इन्हें देखने के लिए भी जाते हैं।
जलाशयों के विभिन्न भाग इस प्रकार होते थे। टैंक, पाशीर यानी पानी की निकासी के लिए टैंक से जुड़ा एक बड़ा पीतल का नल, प्रवेश द्वार और सीढ़ियां और विंड टॉवर। हालांकि जरूरी नहीं है कि ये सभी भाग किसी एक जलाशय में पाए जाते हों। सर्दी के मौसम में जलाशय के टैंक को भरा जाता था। इस मौसम में खेती नहीं होती थी और गांवों या शहरों के लोग पानी का भंडारण कर सकते थे। करीब एक साल तक पानी टैंक में बाकी रहता था। पानी को खराब होने से बचाने के लिए उसमें एक प्रकार का नमक मिला दिया जाता था। समय के साथ जलाशय के तल पर नमक की परत जमा हो जाती थी। फिर से जलाशय को भरने से पहले उसे साफ करना एक मुश्किल काम होता था।
आज औद्योगिक प्रगति के कारण पानी को अलग तरह से स्टोर और सप्लाई किया जाता है। आज घरों में पानी के नल होते हैं और लोग सुबह उठते ही नल खोलते हैं और फ्रेश हो जाते हैं। केतली में पानी भरते हैं और चूल्हे पर चढ़ा देते हैं और ये सभी औद्योगिक युग की सुख सुविधाएं हैं। बेशक ये नहीं भूलना चाहिए कि जलाशय केवल जल संरक्षण के लिए नहीं होते, बल्कि शोध से पता चलता है कि ये वास्तुकला भूकंपीय तरंगों के खतरों को कम कर सकती हैं।
तो श्रोताओं, इसी के साथ ये कार्यक्रम अब यहीं पर समाप्त होता है। हम आपसे अनुमति चाहते हैं और आप हमें अनुमति दें। खुदा हाफिज़।